بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے آدرنیہ شروتا زہرا زیدی اور ساتھیوں کا سلام سویکار کیجیے۔ شروتاؤں، آج کے کاریکرم کا شبھ آرمبھ پوتر قرآن کے سورہ حجرات کی چھٹی اور ساتویں آیتوں کی تلاوت اور انواد سے کیا جا رہا ہے۔ قاری ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم۔
يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، یدی کوئی ادھرمی کوئی خبر لے کر آئے تو چھان بین کر لیا کرو، ایسا نہ ہو کہ تم کسی گٹ کو انجانے میں کوئی ہانی پہنچا بیٹھو اور پھر تمہیں اپنے کیے پر پشچاتاپ ہو۔ اور جان لو کہ تمہارے بیچ ایشور کے پیغمبر موجود ہیں۔ بہت سی باتیں ایسی ہیں کہ یدی پیغمبر ان میں تمہارا کہا مان لیا کریں تو तो उल्टे तुम ही कठिनाई में पड़ जाओ, परंतु ईश्वर ने तुम्हें ईमान का प्रेम दिया है और उसे तुम्हारे हृदयों में सजा दिया है और कुफ्र, उल्लंघन और अवज्ञा को तुम्हारे लिए अप्रिय बना दिया है, और ऐसे ही लोग ईश्वर के अनुग्रह और उपकार से सही मार्ग पर हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आपका स्वागत है। आज रविवार है, मई की पहली, उर्दी बहिश्त की 11 और रमजान माह की 29 तारीख। कार्यक्रम की रूपरेखा आप नोट कर सकते हैं। पहले हम विश्व समाचार पेश करेंगे, विश्व समाचारों के बाद कार्यक्रम अनमोल बातें पेश किया जाएगा, जिसके बाद राजनैतिक चर्चा होगी। राजनैतिक चर्चा के उपरांत आप साप्ताहिक कार्यक्रम सुनेंगे नया सवेरा, और इस सभा का अंतिम कार्यक्रम होगा रमजान से संबंधित हमारा विशेष कार्यक्रम। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले आज के प्रमुख समाचारों का सारांश। ईद का चांद देखने के लिए ईरान में 100 विशेष टीमें तैनात की गई हैं। एडमिरल तंगसीरी के अनुसार क्षेत्र में अशांति के लिए जिम्मेदार अजनबी हैं। मस्जिदुल अक्सा पर कट्टरपंथी यहूदियों ने हमला किया है। जर्मनी में विश्व कुष्ठ दिवस के मौके पर रैली निकाली गई। और अब आप विस्तार से समाचार सुनिए। ईरान में ईद उल फित्र की तैयारी शुरू हो चुकी है। रविवार की शाम पूरे देश में 100 स्थानों पर ईद का चांद देखने के लिए विशेषज्ञों की टीमें तैनात की जा रही हैं। सुप्रीम लीडर के कार्यालय में हिलाल कमीशन के प्रमुख ने बताया है कि देश के विभिन्न भागों में चांद देखने के लिए 100 टीमों को तैनात किया जा रहा है। ये टीमें सूर्यास्त के समय आसमान पर नजर रखेंगी और इस बात का पता लगाएंगी कि चांद दिखाई दे रहा है या नहीं। अगर रविवार की शाम चांद नजर आ जाता है तो सोमवार को ईद होगी। दूसरी ओर 17 इस्लामी देशों ने सोमवार की ईद का ऐलान कर दिया है। ईरान की इस्लामी क्रांति के संरक्षक बल की नौसेना के प्रमुख ने कहा है कि क्षेत्र में अशांति के लिए मुख्य जिम्मेदार विदेशी हैं। एडमिरल अली रजा तंगसीरी के अनुसार फारस की खाड़ी में IRGC की नौसेना को सौंपे गए मिशन के आधार पर इस बल ने फारस की खाड़ी को 5 अलग अलग क्षेत्रों में विभाजित किया है। इनमें से प्रत्येक क्षेत्र में एक छोटी सैन्य छावनी स्थापित की गई है। इन 5 क्षेत्रों में स्पीड बोटों के अलावा मिजाइल इकाइयां, एंटी एयर डिफेंस सिस्टम, विशेष इकाइयां, कमांडो इकाइयां और नौसेना के स्पेशल जवान तैनात किए गए हैं। ईरान के विदेश मंत्री ने कहा है कि अफगानिस्तान में ईरान के प्रतिनिधि कार्यालय की सुरक्षा को लेकर हमें चिंता है। हालिया दिनों में काबुल और अन्य शहरों में होने वाली घटनाओं के बाद शनिवार की शाम विदेश मंत्री अमीर अब्दुल्लाहिया ने अफगानिस्तान के प्रभारी विदेश मंत्री से टेलीफोन वार्ता में अफगान जनता से हमदर्दी जताई और काबुल में ईरान के दूतावास और हेरात, मजार शरीफ, कंधार तथा जलालाबाद में वाणिज्य दूतावासों की इमारतों के लिए उत्पन्न होने वाले संभावित खतरों पर गहरी चिंता व्यक्त की। विदेश मंत्री ने जोर दिया कि इन प्रतिष्ठानों के लिए भरपूर सुरक्षा का बंदोबस्त किया जाना चाहिए। रूस के विदेश मंत्रालय में परमाणु अप्रसार विभाग के प्रमुख ने कहा है कि ईरान के साथ परमाणु समझौते के मार्ग में कोई रुकावट नजर नहीं आ रही है। यर्माकोफ ने शनिवार को कहा कि ईरान की परमाणु डील की बहाली के मार्ग की सारी रुकावटें हट चुकी हैं, कोई भी चीज अब ऐसी बची नहीं है जिसे हल न किया जा सकता हो। उन्होंने कहा कि कूटनीति में अक्सर देखने में आता है कि आखिरी चरण बहुत कठिन होता है, मगर ईरान के साथ समझौते के मामले में हमारे सामने कोई महत्वपूर्ण रुकावट नहीं है। रूसी अधिकारी ने अमरीकी नीतियों की तरफ इशारा करते हुए कहा, मुख्य बिंदु यह है कि सारे पक्ष सही दिशा में आगे बढ़ें और अपने आंतरिक व राजनीतिक मुद्दों को इस विषय में न उलझाएं। उन्होंने कहा कि मैं आशा करता हूं कि अमरीकियों के बयान और उनकी गारंटी चुनाव से पहले दिए जाने वाले नारों के समान न हो। अवैध ज़ायोनी शासन की अवैध कॉलोनियों में रहने वाले कट्टरपंथी यहूदियों ने मस्जिदुल अक्सा पर धावा बोल दिया। रविवार को अवैध ज़ायोनी शासन में रहने वाले अवैध कॉलोनी वासियों ने मुसलमानों के पहले क़िबले मस्जिदुल अक्सा पर हमला बोल दिया। इस हमले में कट्टरपंथी यहूदियों ने फिलिस्तीनी मुसलमानों के साथ हाथापाई भी की और पवित्र स्थलों का अनादर किया। ख़ास बात यह है कि जब कट्टरपंथी मस्जिदुल अक्सा पर हमला कर रहे थे तब उन्हें आतंकी इसराइली सैनिक पूरी तरह से सुरक्षा दिए हुए थे। जर्मनी में विश्व कुद्स दिवस के मौके पर शानदार तरीके से रैली निकाली गई। ज़ायोनियों के दबाव में आते हुए जर्मन अधिकारियों ने ऐलान किया था कि विश्व कुद्स दिवस के मौके पर बर्लिन में किसी भी तरह के विरोध मार्च की इजाज़त नहीं होगी। बैतुल मुकद्दस के समर्थकों की लगातार बढ़ती संख्या ने जर्मन सरकार को झुकने पर मजबूर कर दिया और बर्लिन की सड़कों पर अंतर्राष्ट्रीय विश्व कुद्स दिवस के अवसर पर पूरी भव्यता के साथ रैलियां निकाली गईं। हर साल की तरह इस साल भी जर्मनी में मौजूद कट्टरपंथी ज़ायोनियों के समर्थक गुट जर्मन सरकार पर यह दबाव बना रहे थे कि इस देश में विश्व कुद्स दिवस के मौके पर होने वाली रैलियों को रोका जाए, लेकिन मस्जिदुल अक्सा और फिलिस्तीनी राष्ट्र की आज़ादी के समर्थकों ने कट्टरपंथी यहूदियों की सारी साजिशों पर पानी फेर दिया। इस बार जर्मनी में जिस भव्यता के साथ विश्व कुद्स दिवस के मौके पर रैलियां निकाली गईं वो बहुत ही अभूतपूर्व था। इराक के मशहूर ऐनुल असद छावनी पर रॉकेटों से हमला किया गया। इस छावनी में अमरीकी सैनिक तैनात हैं। छावनी पर कम से कम 3 रॉकेट गिरे हैं। इराक के प्रधानमंत्री कार्यालय से जुड़े मीडिया विभाग के बयान में बताया गया है कि शनिवार की शाम छावनी पर रॉकेट गिरे, लेकिन इससे कोई बड़ा नुकसान नहीं हुआ। इस हमले की जिम्मेदारी इंटरनेशनल रेजिस्टेंस नाम के संगठन ने ली है जो ज्यादा मशहूर नहीं है। ऐनुल असद छावनी में अमेरिका के नेतृत्व वाले सैनिक अलायंस के सैनिक तैनात हैं, मगर छावनी का कंट्रोल इराकी सेना के ही हाथों में है। इस छावनी को कई बार रॉकेटों और ड्रोन विमानों से निशाना बनाया जा चुका है। यमन की जनता ने फिलिस्तीनियों को यह संदेश दिया है कि हम कुद्स और फिलिस्तीन को भूलेंगे नहीं और हमारी अगली लड़ाई कुद्स की लड़ाई होगी। सनआ से तस्नीम न्यूज़ एजेंसी के अनुसार विश्व कुद्स दिवस की रैलियों में भारी उत्साह के साथ बढ़ चढ़कर हिस्सा लेने वाले यमनी नागरिकों का ये कहना है कि बेशक हम आज सऊदी अरब, यूएई और अमरीकी गठबंधन के हमलों और कठोर नाकाबंदी का सामना कर रहे हैं, लेकिन इस्लामी जगत के सबसे महत्वपूर्ण मुद्दे यानी फिलिस्तीन से हमारा ध्यान बिल्कुल भी नहीं हटा है। यमनियों के अनुसार कुद्स और मस्जिदुल अक्सा की हिफाजत के लिए जान की बाजी लगा देने के लिए हम लोग तैयार हैं। हमास के नेता यहया सिनवार के बयान से उनकी गिरफ्तारी की मांगें उठने लगी हैं। गजा की पट्टी में हमास के नेता यहया सिनवार ने कहा था कि अगर इसराइल मस्जिदुल अक्सा पर अपने हमले बंद नहीं करता तो फिलिस्तीनी युवा बड़ी लड़ाई के लिए तैयार हो जाएं। उन्होंने कहा कि इसराइल लड़ाई को धार्मिक लड़ाई में बदलना चाहता है तो इसके लिए हम भी तैयार हैं। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ انمول باتیں، دوستوں انمول باتیں لے کر آپ کی سیوا میں اپستھت ہیں۔ آج ہم سپریم لیڈر کی نظر میں مانوتا کی سمسیاؤں اور ایشور پر بھروسے تتھا راشٹروں کی کامیابی کے راز کے بارے میں چرچا کریں گے۔ اختر عباس کا سلام سویکار کیجیے۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کہتے ہیں کہ مانوتا کے سامنے موجود سمسیاؤں کا راز نیائے، دیا اور مارگ درشن کا نہ ہونا ہے۔ سپریم لیڈر کہتے ہیں کہ ان سمسیاؤں سے چھٹکارے کا راستہ پیغمبر اسلام کے نمنترن کا جواب دینا ہے۔ سپریم لیڈر کہتے ہیں کہ منشیہ کلیان پراپت کرنے کا پریاس کر رہا ہے، سفلتا کے پیچھے دوڑ رہا ہے۔ آرمبھ سے لے کر آج تک مانوتا کے سامنے موجود سمسیاؤں کی جڑ نیائے کا نہ ہونا، دیا و کرپا کا نہ ہونا اور مارگ درشن کا نہ ہونا ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کہتے ہیں کہ مانوتا کی وبھن گمراہیوں نے اس کے جیون کو کٹھن کر دیا ہے۔ آج مانوتا کو بھی اسی پرکاش کی ضرورت ہے۔ آج مانوتا کو بھی پیغمبر اسلام کے ستیہ کے نمنترن کی ضرورت ہے، سچائی کے نمنترن کی ضرورت ہے، دیا کے نمنترن کی ضرورت ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کہتے ہیں کہ جواب میں کہا جاتا ہے کہ اگر مانوتا اس ویچارک چرم پر پہنچ جائے کہ پیغمبر اسلام کے نمنترن کا جواب دے تو مانوتا کے سامنے موجود سمسیائیں ختم ہو جائیں گی۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی یاد دلاتے ہیں کہ وہ راشٹر جو اللہ پر بھروسہ کرتے ہیں اور مکتی کے مارگ میں پڑنے والی کٹھنائیوں اور سختیوں کو سہن کریں گے وہ سفل ہوں گے۔ سپریم لیڈر کہتے ہیں کہ وہ راشٹر جن کے پاس وچار ہے، پہچان ہے، جن کے پاس مقصد ہیں، اللہ پر بھروسہ کرتے ہیں، ایشور پر وشواس رکھتے ہیں، ڈٹے رہتے ہیں تو اللہ ان کی مدد کرتا ہے۔ اسلامی کرانتی کے سپریم لیڈر کہتے ہیں کہ پوتر قرآن میں بیان کیا گیا ہے، ولو قاتلکم الذین کفروا ولو اللو الادبار ثم لا یجدون ولیا ولا نصیرا، سنت اللہ التی قد خلت من قبل ولن تجد لسنت اللہ تبدیلا۔ ایشور کہتا ہے کہ اور اگر یہ انیکشوروادی آپ سے یدھ کرتے ہیں تو نشچت روپ سے منہ پھیر کر بھاگ جاتے اور پھر انہیں کوئی ابھیبھاوک اور مددگار نصیب نہ ہوتا۔ یہ اللہ کی ایک پرمپرا ہے جو پہلے بھی گزر چکی ہے اور آپ اللہ کے طریقے میں کدابی کوئی بدلاؤ نہیں پائیں گے۔ سپریم لیڈر کہتے ہیں کہ یہ ایشور یہ پرمپرا ہے، اگر مسلمان ڈٹ جائیں تو دنیا کی ساری شیطانی طاقتوں اور سامراجوادیوں پر وجئی رہیں گے۔ آج یمن کی جنتا کو کڑی یاتناؤں کا سامنا ہے۔ یمنی جنتا سعودی عرب، اس کے پٹھوں، امریکہ اور اس کے گھٹکوں کی اور سے پریشانیاں سہن کر رہی ہے، لیکن جان لیں کہ نشچت روپ سے یمنی راشٹر اور انصار اللہ سفل ہوں گے، وہ پراجت نہیں ہوں گے۔ فلسطینی راشٹر پراجت نہیں ہوگا۔ ایک ماتر راستہ کیول پرتیرودھ ہے، جس چیز نے آج امریکہ اور اس کے گھٹکوں کو اسہائے کر دیا ہے کہ وہ الٹی سیدھی باتوں کا سہارا لینے لگے ہیں، بکواس سے کام لینے لگے ہیں۔ مسلمان راشٹروں کا ڈٹ جانا ہے اور اس ڈٹے رہنے کا پرینام نکلے گا۔ دوستوں کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔ یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं, मेरा सलाम स्वीकार कीजिए। हमारी आज की चर्चा के विषय हैं ईरान के बढ़ते हुए प्रभाव से इसराइल चिंतित, केंद्र सरकार पर कश्मीरी नेताओं का हमला और फ्रांस में येलो वेस्ट प्रदर्शन फिर से शुरू। तो सबसे पहले ईरान के बढ़ते हुए प्रभाव से इसराइल की चिंता का विषय। ज़ायोनी शासन को इस बात की चिंता रहती है कि ईरान के साथ किसी भी देश के संबंध अच्छे न रहें, इसी को लेकर वो ईरान पर निरंतर निराधार आरोप लगाता रहता है ताकि ईरानोफोबिया का माहौल पैदा कर सके। एक समीक्षा पेश कर रहे हैं हमारे साथी मोहम्मद मेहदी।
मौजूद साक्ष्य इस बात के सूचक हैं कि ज़ायोनी शासन इस बात को पसंद नहीं करता है कि ईरान के किसी दूसरे देश के साथ संबंध अच्छे हों। इसराइल हमेशा दूसरे देशों के साथ ईरान के संबंधों को खराब करने की चेष्टा में रहता है और इसके लिए वो विभिन्न प्रकार की चालें चलता रहता है, जैसे वो ईरान पर आतंकवाद के समर्थन का निराधार आरोप मारता रहता है और अमेरिका और उसके पिछले गुप भी वही राग अलापते रहते हैं, जबकि वास्तविकता ठीक इसके बिल्कुल विपरीत है। इसराइल सरकारी आतंकवाद का प्रतीक है, उसने 40 लाख से अधिक फिलिस्तीनियों को उनकी मातृभूमि से निकाल रखा है, जो दूसरे देशों में बड़ी ही दयनीय दशा में शरणार्थी का जीवन व्यतीत कर रही हैं। इसराइल ने अपने अवैध अस्तित्व की घोषणा वर्ष 1948 में की थी और इसकी भूमिका ब्रिटेन ने तैयार की थी। दूसरे शब्दों में मानवाधिकारों की रक्षा का दम भरने वाले ब्रिटेन और गैर ब्रिटेन इसराइल के अपराधों में शामिल हैं। 73 वर्षों से अधिक समय से इसराइल ने फिलिस्तीनियों की मातृभूमि पर कब्जा करके वहां आतंक और अत्याचार का बाजार गर्म कर रखा है और मानवाधिकारों की रक्षा का दम भरने वाले न केवल इसराइल के अत्याचारों की भर्त्सना तक नहीं करते बल्कि उसका समर्थन भी करते हैं और उसकी हाँ में हाँ मिलाते हैं। ज़ायोनियों ने फिलिस्तीनियों की मातृभूमि पर कब्जा कर रखा है और आए दिन इसराइल उनकी अधिक से अधिक जमीनों पर कब्जा करता रहता है और मानवाधिकारों के समर्थक अर्थपूर्ण मौन धारण किए हुए हैं। सवाल ये उठता है कि इसराइल हमेशा दूसरे देशों के साथ ईरान के संबंधों को क्यों खराब करने की चेष्टा में रहता है। इस सवाल के जवाब में कई चीजें कही जा सकती हैं, जिनमें से कुछ इस प्रकार हैं। पहली बात तो यह है कि इसराइल ने 73 वर्षों से अधिक समय से फिलिस्तीनियों के खिलाफ अत्याचार का बाजार गर्म कर रखा है और उनकी मातृभूमि पर अवैध रूप से कब्जा कर रखा है और इन सब चीजों के दृष्टिगत ईरान ने आज तक इसराइल को एक देश के रूप में मान्यता नहीं दी है और ये वो चीज है जो इसराइल को बिल्कुल पसंद नहीं है, जबकि कुछ देशों ने इसराइल के अपराधों व अत्याचारों से आंखें मूंद कर उसे एक देश के रूप में मान्यता दे रखी है। इसराइल ईरान के खिलाफ जो शत्रुतापूर्ण साजिशें रचता रहता है उसकी एक वजह यह है कि ईरान बहुत मजबूत हो चुका है और उसकी मजबूती का एक प्रभाव यह हुआ है कि वो मजलूम फिलिस्तीनियों का भी समर्थन कर रहा है। आज ईरान के समर्थन का ही नतीजा है कि फिलिस्तीनी इसराइल के अतिक्रमण का डट कर मुकाबला कर रहे हैं और फिलिस्तीनी एवं गैर फिलिस्तीनी भी ज़ायोनी शासन के अवैध अस्तित्व के अंत को निकट देख रहे हैं। यहूदियों व ज़ायोनियों के उल्टे पलायन को इसी परिप्रेक्ष्य में देखा जा सकता है। इसराइल ईरान से बहुत क्रोधित है, उसकी एक वजह यह है कि ईरान की इस्लामी व्यवस्था के संस्थापक स्वर्गीय इमाम खुमैनी रहमतुल्लाह अलैह ने रमजान महीने के अंतिम शुक्रवार को विश्व कुद्स दिवस के रूप में मनाए जाने की घोषणा कर दी, जिससे फिलिस्तीन और कुद्स का मामला अंतर्राष्ट्रीय रूप धारण कर गया, जबकि इसराइल और उससे प्रभावित देशों व संचार माध्यमों ने फिलिस्तीन के मुद्दे को दबा रखा था और ऐसे बहुत से लोग हैं जो ये जानते तक नहीं थे कि फिलिस्तीन में کیا ہو رہا ہے، پرنتو سورگیہ امام خمینی رحمتہ اللہ علیہ نے اپنی گھوشنا سے فلسطینی مدعے کو نئی دشا دے دی اور ہر سال رمضان مہینے کے انتم شکروار کو ہزاروں نہیں بلکہ لاکھوں لوگ فلسطینیوں اور قدس کے سمرتھن میں نعرے لگاتے ہیں۔ یہی نہیں، اس اوسر پر نکالی جانے والی ریلیوں میں اسرائیل مرد آباد کے نعرے لگائے جاتے ہیں، اور یہ وہ چیز ہے جسے سننے کے بعد غیر قانونی زانوی شاسن کے پورے اویدھ استتو میں آگ لگ جاتی ہے۔ بہرحال دوسرے دیشوں دوارا ایران کے ساتھ سمبندھوں کو مضبوط و پرگاڑھ بنائے جانے کی اچھا تیران کے خلاف زانوی شاسن کے شڈیانتروں و سازشوں کے وفل ہونے کی سوچک ہے۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارت نینترت کشمیر کی پورو مکھیا منتری محبوبہ مفتی نے ایک بار پھر بھارت کی کیندر سرکار کی نیتیوں کی آلوچنا کی ہے اور کئی چبھتے ہوئے سوال پوچھے ہیں۔ وسترت رپورٹ کے ساتھ شری نگر سے ہمارے ساتھی سپتے محمد حسن۔
جموں کشمیر کی بھوتپورو مکھیہ منتری اور پیپلز ڈیموکریٹک پارٹی کے ادھیکش محبوبہ مفتی نے نئی دہلی کی نیتیوں پر زوردار آکرمن کرتے ہوئے کہا کہ پچھلے 3 ورشوں سے نئی دہلی بار بار یہ دعویٰ کر رہے ہیں کہ جموں کشمیر میں شانتی آئی ہے اور یہاں ترقی ہوئی ہے۔ میں ان سے یہ پوچھنا چاہتی ہوں کہ 10 لاکھ کے نکٹ سرکشا بل جموں کشمیر میں موجود ہے، کیا شانتی آئی ہے؟ انہوں نے کہا کہ یہ کہا جا رہا ہے کہ یہاں پر صرف 200 کے نکٹ الگاؤں وادی چھاپا مار ہے، کیا ہمارے سرکشا بل اتنے کمزور ہے کہ 10 لاکھ ان کا مقابلہ کر رہے ہیں؟ انہوں نے زوردار آکرمن کرتے ہوئے نئی دہلی سے کہا کہ آتنکواد اپنی جگہ، پرنتو جموں کشمیر کے لوگوں کو دل سے لگانے کی ضرورت ہے۔ انہوں نے کہا کہ جو نیتیاں نئی دہلی نے کشمیر کے حوالے سے اپنائی ہیں اس کے بہت ہی گمبھیر پرینام نکلیں گے۔ انہوں نے کہا کہ جموں کشمیر میں کسی کو بات کرنے کی بھی انومتی نہیں ہے، اور جو ہی کوئی بات کرتا ہے تو اسے جیل بھیجا جاتا ہے۔ انہوں نے کہا کہ آخری جمعہ دیوس کو کیا ہوا یہ بھی اب سب کے سامنے ہے۔ انہوں نے کہا کہ جمعیت الوداع کو سری نگر کی اتہاسک جامع مسجد کو نمازیوں کے لیے بند کر دیا گیا، اور اب عید الفطر کے حوالے سے نئے نئے آدیش سامنے آ رہے ہیں۔ اس اوسر پر انہوں نے کہا،
جہاں تک یہ مسجدوں میں اذان کا لاؤڈ سپیکر بند کرنے کا، یہ ان کا جو ایک ایجنڈا ہے اسی کی ایک یہ کڑی ہے کہ مائنورٹیز، ابھی دیکھیے کرناٹکا میں آج انہوں نے وہاں جو کرسچنز ہیں ان کے اوپر حملہ کیا، ان کی بائبل وغیرہ جو ہے اس کے ساتھ بے حرمتی کی۔ تو ہم یوگی جی کی کیا بات کریں، یہ ہمارے ہمسایہ ملک میں مذہب کے نام پہ ایک اس وقت انہوں نے بھی مذہب کا غلط استعمال کر کے پورے ملک کو برباد کر دیا، اور آج تک وہ ملک جو ہے اس کا خمیازہ بھگت رہا ہے۔ انہوں نے مذہب کے نام پہ لوگوں کے ہاتھ پہ بندوقیں دے دی، آج ہمارے ملک کے اندر بالکل ویسا ہی ہو رہا ہے، اور مذہب کے نام پہ بلڈوزر چلتا ہے، مذہب کے نام پہ لوگوں کے ہاتھوں میں تلواریں دی جاتی ہیں۔ تو یہ کام آپ کر نہیں سکتے، تو سب سے آسان کام ہے کہ ہندو مسلم کو آپس میں لڑاؤ، لاؤڈ اسپیکر کی بات کرو، حجاب کی بات کرو، حلال کی بات کرو۔
سپت محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اب چلتے ہیں فرانس۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
فرانس میں ایک بار پھر راشٹرپتی ایمینوئل میکرون کے خلاف پردرشنوں کا سلسلہ شروع ہو گیا ہے۔ ایمینوئل میکرون کے دوبارہ راشٹرپتی بننے کے بعد ایک بار پھر پونجیواد کے خلاف یلو جیکٹ پردرشن شروع ہو گئے۔ پیرس سے آئی آر آئی بی کے لیے شہ سوار حسینی کی رپورٹ، ساتھی احمد عباس کی زبانی۔
ایمینوئل میکرون کے فرانس کا دوبارہ راشٹرپتی چنے جانے کے بعد پونجیواد کے خلاف یلو جیکٹ پردرشن پھر سے شروع ہو گیا۔ ان پردرشنوں کا سلسلہ اس سمے شروع ہوا تھا جب میکرا پہلے ٹرم کے لیے چنے گئے تھے. اس کے بعد سے کیول بیچ میں تھوڑے سمے کے لیے اس کی شدت میں اس سمے کمی آئی تھی جب کورونا کی لہر تھی. پردرشنکاری نے کہا کہ یہ میکرا کی نیتوں کے خلاف پردرشن ہے. میکرا دوبارہ چنے گئے ہیں, اب وہ دمن کاری سرکار بنائیں گے. آپ دیکھیے کہ سڑکوں پر کتنی پولیس ہے. اس ہفتے بھی فرانس کے بڑے شہروں مارسے, لیون, اسٹراسبرگ, ناند, بوردو, تولوز, لیل اور پیرس میں یہ پردرشن پھوٹ پڑے ہیں. لوگ پونجی واد اور میکرا کی نیتوں کا ویرودھ کر رہے ہیں.
On pense que le système qui est en place en fait ne sert que les 1% les plus riches de la population.
ایک استھانیہ ویکتی کا کہنا تھا کہ جس سسٹم کی باگ ڈور میکرا سنبھال رہے ہیں وہ کیول دولت مندوں کو فائدہ پہنچاتا ہے. ادھکتر جنتا کے لیے اس سسٹم میں کوئی استھان نہیں ہے, اس لیے ہمارے پاس سنگھرش کے علاوہ کوئی چارہ نہیں ہے. یلو جیکٹ والوں کا پردرشن اس بار اور بھی تیز ہو گیا ہے اور ان کے ساتھ اور بھی لوگ جڑ گئے ہیں. مہیلا ناگرک کا کہنا تھا کہ میکرا کو ہماری سمسیا کا احساس نہیں ہے, وہ اپنی پرانی ڈگر پر چلیں گے اور ہم بھی اپنی ڈگر پر چلیں گے. میکرا کے دوبارہ راشٹرپتی چنے جانے کے بعد شروع ہونے والے پردرشن جو پولیس کے حملوں کے بعد ہنسک ہو اٹھے, اس بات کو بھلی بھانتی ظاہر کر رہے ہیں کہ میکرا ویرودھیوں کی باتیں ہرگز ماننے والے نہیں ہیں بلکہ یہ لڑائی جاری رہے گی. پیرس سے آئی آر آئی بی کے لیے شہسوار حسینی کی رپورٹ.
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کارکرم یہیں پر سماپت ہوا. دوستوں آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا. ہماری آج کی اس سبھا کے انت میں آپ سنیں گے پوتر رمضان پر وشیش کارکرم, کنتو اس سے پہلے پرستت ہے کارکرم قرآن ایشوری چمتکار.
قرآن ایشوری چمتکار.
پری شروتاؤں کارکرم قرآن ایشوری چمتکار کی ایک انی کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں, آشا ہے پسند کریں گے. آئیے پہلے سورہ تاہا کی 25ویں سے لے کر 28ویں آیتوں تک کی تلاوت سنیں.
قال رب اشرح لی صدری وَيَسِّرْ لِي أَمْرِي وَاحْلُلْ عُقْدَةً مِّن لِّسَانِي يَفْقَهُوا قَوْلِي.
موسیٰ نے کہا, ہے میرے پالنہار میرے سینے کو پھیلا دے اور میرے لیے میرے کاریہ کو سرل بنا دے اور میری جیب کی گانٹھ کو کھول دے تاکہ میری جاتی کے لوگ میری بات کو سمجھ سکیں.
پچھلے کارکرم میں ہم نے کہا تھا کہ ایشور نے حضرت موسیٰ علیہ السلام کو اپنا پیغمبر بنانے کے بعد انہیں دو چمتکار پردان کیے تاکہ وہ لوگوں کے سمکش اپنی پیغمبری کی گھوشنا سے پورف انہیں وہ چمتکار دکھائیں. ان آیتوں میں اس ایشوری دودھ کا پہلا دائتو یا ابھیان فرعون کے دربار میں جانا اور اس کی ادنڈتا کے سمکش ڈٹ جانا بتایا گیا ہے. یدپی پیغمبروں کا دائتو سبھی لوگوں کا مارگ درشن کرنا ہے, کنتو جہاں سماج پر فرعون جیسے اتیاچاریوں کا ورچسپ ہو اور اس نے سبھی کو اپنا داس بنا رکھا ہو, ایسے سماج میں لوگوں کے مارگ درشن کی راہ انہیں اتیاچاری شاسکوں کے ورچسپ سے مکتی دلا کر ہی پرشست ہوتی ہے.
स्वाभाविक है कि इस प्रकार के महत्वपूर्ण अभियान के लिए सही तैयारी की आवश्यकता होती है। अतः हजरत मूसा अलैहिस्सलाम आरंभ में ईश्वर से प्रार्थना करते हैं कि वह उन्हें इस बड़े कार्य की क्षमता व सामर्थ्य प्रदान करे तथा बाहरी वातावरण भी उनके लिए अनुकूल बनाए। इसी संदर्भ में वे ईश्वर से प्रार्थना करते हैं कि वो उनकी जबान की अस्पष्टता को समाप्त कर दे ताकि लोग उनकी बातें सरलता से समझ सकें।
हजरत मूसा अलैहिस्सलाम की सफलता का रहस्य ये था कि उन्होंने महान दायित्व को स्वीकार करने में आनाकानी करने के स्थान पर ईश्वर से प्रार्थना की कि वो संकटों और रुकावटों को समाप्त करने में उनकी सहायता करे ताकि वे अपने अभियान को सफलता से पूरा कर सकें। एक ओर तो उनकी जबान सरल हो जाए और अभियान पूरा करने के दौरान उनके हृदय में जटिलता ना आने पाए और दूसरी ओर उनके मार्ग की बाहरी रुकावटें भी समाप्त हो जाएं।
इन आयतों से हमने सीखा कि समाज के सुधार के मार्ग में सबसे पहला कदम उसके नेताओं को सुधारना और यदि अत्याचारी शासक गतिरोध करें तो उनसे संघर्ष करना है।
संयम, प्रतिरोध और लगन बड़े दायित्वों की पूर्ति की मूल शर्तें हैं।
बड़े कार्यों को स्वीकार करने में आनाकानी करने के स्थान पर ईश्वर से प्रार्थना करनी चाहिए कि वो हमें उन्हें पूरा करने की क्षमता व संभावना प्रदान करे।
धर्म के प्रचारकों की बातें लोगों की समझ में आनी चाहिए क्योंकि कठिन एवं विशेष प्रकार के शब्दों का प्रयोग बात को सही ढंग से समझने में रुकावट बनता है।
آئیے اب سورۃ طٰہٰ کی 29ویں سے لے کر 32ویں آیتوں تک کی تلاوت سنتے ہیں۔
وَاجْعَلْ لِي وَزِيرًا مِّنْ أَهْلِي هَارُونَ أَخِي أُشْدُدْ بِهِ أَزْرِي وَأَشْرِكْهُ فِي أَمْرِي۔
اور ہے پربھوور، میرے پریجنوں میں میرے لیے ایک سہائک بنا، میرے بھائی ہارون کو اس کے مادھیم سے میری پیٹھ کو مضبوط بنا دے اور اسے میرے کارے میں سہبھاگی بنا دے۔
حضرت موسیٰ علیہ السلام نے ایشور سے جو پرارتھنائیں کی ان میں پیغمبری اور بنی اسرائیل کو ایشوریہ مارگ کی اور نمنترن دینے کے مہان کارے میں ان کے بھائی حضرت ہارون کو ان کا سہبھاگی بنانا بھی شامل تھا کہ اس بڑے کارے کا کچھ دائتو وہ بھی سنبھالیں اور فرعون کے سمکش ان کے ساتھی و سہایک رہیں۔
جیسا کہ قرآن مجید کی ویاکھیا کی کتابوں میں ورنت ہے، حضرت ہارون علیہ السلام حضرت موسیٰ سے 3 بڑے تھے اور بڑے اسپشٹ ایوم سندر شبدوں میں بات کرتے تھے۔ وہ حضرت موسیٰ کے جیون میں ہی اس سنسار سے سدھار گئے تھے۔ حضرت موسیٰ کی پرارتھنا کے کارن انہیں بھی پیغمبری کا پد پراپت ہوا اور وہ فرعون تتھا اس کے نکٹورتی لوگوں کو ستیہ کے مارگ کی اور آمنترت کرنے کے کارے میں اپنے بھائی حضرت موسیٰ کے سہبھاگی ایوم سہائک ٹھہرائے گئے۔
ان آیتوں سے ہم نے سیکھا کہ بڑے کاموں کو پورا کرنے میں ایشور سے سہایتا مانگنی چاہیے اور ساتھ ہی دوسروں کی سہایتا کی اور سے بھی نشچیت نہیں رہنا چاہیے۔
सहयोगी व सहभागी न केवल आर्थिक व व्यापारिक कार्यों में आवश्यक हैं, बल्कि धार्मिक व प्राचारिक मामलों में भी आवश्यक हैं, ताकि हम दूसरों की क्षमताओं से भी लाभान्वित हो सकें।
परिजनों का सहयोगी होना कार्यों की प्रगति में प्रभावी है, किंतु शर्त यह है कि उनके विचार भी आपस में मिलते हों।
आइए अब सूरह ताहा की 33वीं से लेकर 36वीं आयतों तक की तिलावत सुनते हैं।
وَنَذْكُرَكَ كَثِيرًا إِنَّكَ كُنْتَ بِنَا بَصِيرًا قَالَ قَدْ أُوتِيتَ سُؤْلَكَ يَا مُوسَى
تاکہ ہے ایشور ہم تجھے ہر پرکار کے سمکش سے بہت ورکت مانیں اور تجھے بہت ادھک یاد کریں، نشچت روپ سے تو ہمارے بارے میں ادھک جانکار و دیکھنے والا ہے۔ ایشور نے کہا، ہے موسیٰ، निश्चित रूप से तुम्हारी प्रार्थना स्वीकार कर ली गई।
इन आयतों में हजरत मूसा अलैहि सलाम की विभिन्न प्रार्थनाओं के उद्देश्य का वर्णन किया गया है कि अनन्य ईश्वर पर लोगों के ध्यान और अनेक ईश्वरवाद तथा अत्याचार से दूरी के अतिरिक्त उनका कोई उद्देश्य नहीं था। ईश्वर का गुणगान करना और उसे समकक्ष सहित हर प्रकार की बुराई से दूर बताना हर एक के लिए संभव है, किंतु इन बातों को समाज में व्यवहारिक बनाना और अनेक ईश्वरवादी व्यवस्थाओं को समाप्त करना पैगंबरों का काम है, और वो भी ईश्वर की सहायता और उसकी दया व कृपा से।
फिरौन के समक्ष खड़े होने का सामर्थ्य उसी में होगा जो फिरौन से मुकाबले के मैदान में ईश्वर को उपस्थित देखने वाला तथा सर्व सक्षम मानेगा। हजरत मूसा व हारून अलैहिस्सलाम का ऐसा ही ईमान व विश्वास था, अतः ईश्वर ने भी उनकी प्रार्थनाओं को पूरा किया।
इन आयतों से हमने सीखा कि पैगंबरों की दृष्टि में सत्ता का लक्ष्य अनेक ईश्वरवादी व्यवस्था को समाप्त और एक ईश्वरवादी व्यवस्था को स्थापित करना है।
यद्यपि ईश्वर हर वस्तु और हर बात को जानता व देखता है, किंतु फिर भी प्रार्थना करना हमारा दायित्व है। ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
ईश्वरीय आतिथ्य।
दोस्तों, पवित्र रमजान पर विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं अख्तर रिज़वी और स्वाति का सलाम स्वीकार कीजिए।
तो दोस्तों, कार्यक्रम शुरू करने से पहले आइए आज के दिन की दुआ और उसका अनुवाद सुनते हैं।
अल्लाहुम्मा غشني فيه بالرحمة وارزقني فيه التوفيق والعصمة وطهر قلبي من غياهب التهمة يا رحيما بعباده المؤمنين।
प्रभुवर, आज के दिन मुझे अपनी दया और कृपा का पात्र बना, पाप से दूर रहने का सामर्थ्य प्रदान कर और मेरे हृदय को संदेह और गलत विचारों के अंधकारों से दूर रख। हे ईमान वालों के लिए दयावान ईश्वर।
दोस्तों, पवित्र रमजान का महीना खत्म होने के करीब है। इस साल का रमजान भी अपनी सारी सुंदरताओं और खूबसूरतियों के साथ, उसकी अनमोल कद्र की रातें और इफ्तार और सहर के सुंदर पल हमसे जुदा हो रहे हैं। आज से अगले रमजान के महीने तक न केवल सारे दिन बल्कि हर क्षण हर ईश्वर की मेहमान नवाजी के लिए पल पल का इंतजार करेंगे। जी हाँ, हमें यह ध्यान में रखना चाहिए कि ईश्वर ने हमारे भाग्य में जो दूरी लिखी है उसे बर्बाद ना करें और उससे भरपूर फायदा उठाएं। दोस्तों, बहुत से लुटेरे हमें पदभ्रष्ट करने के लिए रास्ते में बैठे हुए हैं। ईश्वर के दरबार में बैठने से हमारे मन को उचाट करने के लिए बहुत से डाकू घात लगाए बैठे हैं। यह लुटेरे और डाकू हमारे गुस्से, हमारा बुरा शिष्टाचार और हमारा बुरा बर्ताव है।
पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम हजरत अली अलैहि सलाम से कहते हैं कि हे अली, बुरे शिष्टाचार के अलावा हर गुनाह का तौबा है। बुरे शिष्टाचार वाला इंसान बाहरी और आंतरिक पापों से जुड़ा हुआ होता है। बुरा शिष्टाचार और बुरा बर्ताव दूसरे लोगों को तकलीफ पहुंचाने का कारण बनता है, और बहुत से लोग ऐसे हैं जो इसी बुरे बर्ताव की वजह से गलत फैसले करने लगते हैं, और ये भी खुद बहुत बड़ा अपराध है।
निश्चित रूप से बुरे बर्ताव की एक वजह घमंड है। ईश्वर पवित्र कुरान में फरमाता है कि वह कभी भी ऐसे लोगों को पसंद नहीं करता। पैगंबर इस्लाम कहते हैं कि सबसे ज्यादा चीज जो हमारी उम्मत को स्वर्ग मिले जाएगी वह ईश्वरीय भय और बेहतरीन शिष्टाचार है। इसका अर्थ यह है कि पैगंबर इस्लाम की नज़र में ईमान के लिहाज से सबसे परिपूर्ण इंसान वह है जो दूसरों के साथ अच्छे से पेश आए।
पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम शाबान महीने के अंत में अपने एक विशेष भाषण में, जिसे खुतबे शाबानिया के नाम से याद किया जाता है, सलाह देते हैं कि पवित्र रमज़ान में अपने शिष्टाचार का सुधार करें। वो कहते हैं कि हे लोगों, आप में से जो भी इस पवित्र महीने में अपने शिष्टाचार को सुधारेगा, वो उस दिन जब पुलिस सिरात पर गुजरते हुए हर एक के पैर कांपेंगे, वो आराम से गुजर जाएगा। जो भी इस महीने में अपनी बुराई के दरवाजे दूसरों पर खोलेगा, तो प्रलय के दिन ईश्वर अपना क्रोध उस पर खोल देगा।
बेहतरीन शिष्टाचार की निशानी यह है कि जब मोमिनों या ईश्वर के बंदों से बात करें तो मुस्कुरा कर बात करें और उनसे अच्छे से पेश आएं, और आपके माथे पर सिलवटें नहीं होनी चाहिए। विनम्र हो जाना चाहिए और खुद को दूसरे से बेहतर नहीं समझना चाहिए। दूसरों को बुरा भला नहीं कहना चाहिए, अच्छे शब्दों का प्रयोग करना चाहिए। अगर कोई दूसरा हमें तकलीफ पहुंचाए तो धैर्य करना चाहिए और तेजी तथा जैसा उसने किया वैसा करने से बचना चाहिए।
क्षमाशीलता होनी चाहिए और भले कर्म पर पैसे खर्च करने तथा दूसरों की समस्याओं को दूर करने का प्रयास करना चाहिए। इस्लामी शिक्षाओं में आया है कि सबसे बेहतरीन शिष्टाचार अपने परिजनों और पत्नी के साथ अच्छा बर्ताव है। हज़रत इमाम अली अलैहिस्सलाम अपने परिजनों के लिए आराम के साधनों का प्रबंध करने को बेहतरीन शिष्टाचार की निशानी करार देते हैं। उन्हीं के हवाले से एक रिवायत है कि प्रलय के दिन मोमिनों को उनके अच्छे शिष्टाचार की वजह से पहचाना जाएगा।
दोस्तों, नैतिकता और शिष्टाचार वह बैग है जिसमें हम अपने कर्मों को रखते हैं, और बुरी नैतिकता और बुरा बर्ताव वह छेद है जिससे हमारे सत्कर्म बर्बाद हो जाते हैं। यह वह छेद है जो बुराइयों और परेशानियों को बैग में आने नहीं देता। जब प्रलय के दिन बैग खोला जाएगा तो बुरे बर्ताव दीमक की तरह हमारे कर्मों को चाट चुका होगा। तो आइए उस बुराई के छेद को बंद कर दें और दूसरों से अच्छी तरह बर्ताव करें, ताकि हमारे कर्मों की सुरक्षा हो सके और हम अल्लाह से निकट हो सकें।
दोस्तों, पवित्र रमज़ान के अंतिम दिन चल रहे हैं, तो आइए रोज़े में कुछ खाद्य पदार्थों के महत्व पर चर्चा करें और उसके बाद हम अपने कार्यक्रम को समाप्त कर देंगे। रिवायतों में मिलता है कि खजूर या नमक तथा गर्म पानी से रोज़ा खोलना चाहिए। इसका कारण यह है कि गर्म पानी शरीर को साफ कर देता है। अमाशय भूख और प्यास की वजह से बहुत अधिक गर्म हो जाता है, और उसकी गर्मी की वजह से शरीर के दूसरे हिस्से से नमी और फालतू चीज़ें अमाशय पर हमला कर देती हैं। اسی لیے صلاح دی جاتی ہے کہ افطار کے سمے گرم پانی اوشی پئیں تاکہ ان ہانیکارک پدارتھوں کو روکا جائے اور ان کو بدن سے دور کیا جائے۔
اگر ہم نے ایسا نہیں کیا اور شریر کے انیہ ہانیکارک تتو اماشے پر حملہ بول دیتے ہیں تو بہت نقصان ہوگا۔ اگر ترنت ہی ہم نے افطار کھا لیا تو کھانا زہریلے پدارتھ اور انیہ ہانیکارک تتووں سے مل جائے گی اور یہ ہمارے شریر کے لیے ہانیکارک بن جائے گی اور شریر کے لیے سمسیائیں پیدا کر سکتا ہے۔ تو آج کے بعد سے ہم کھجور یا شہد اور گرم پانی سے افطار کریں تاکہ اپنے شریر کو انیہ ہانیکارک پدارتھوں سے روک سکیں۔
اسی آدھار پر ایک مہتوپورن بندو جس کا افطار کے دوران خیال رکھنا بہت ضروری ہے یہ ہے کہ افطار شروع کرنے کے ترنت بعد ہی ٹھنڈا یا برفیلا پانی نہ پیا جائے، کیونکہ جب آپ ٹھنڈے پانی سے روزہ کھولتے ہیں تو مانو اس طرح سے جیسے آپ چینی کے گرم برتن پر ٹھنڈا پانی ڈال رہے ہوں، اس سے چینی کا برتن ٹوٹ جاتا ہے۔ یہی حال جو چینی کے برتن کا ہوگا وہی حال ہمارے اماشے کے ساتھ ہونا ہے۔ اماشے خالی ہوتا ہے اور اس میں بہت زیادہ ٹھنڈا پدارتھ سہن کرنے کی طاقت نہیں ہوتی، اس لیے سوستھ بنے رہنے کے لیے کھجور اور گرم پانی سے روزہ کھولیں اور پھر دھیرے دھیرے ہلکا کھانا کھائیں۔ کھجور اور گرم پانی سے روزہ کھولنے سے بلڈ شوگر تیزی سے بڑھتی ہے اور بدن کی کمزوری دور ہو جاتی ہے تاکہ اماشے بھی سکری ہونے لگتا ہے۔
کہا جاتا ہے کہ ہیلتھ سے جڑی ہوئی کچھ سمسیاؤں کا علاج اکیلے پانی ہے۔ ہیلدی رہنے کے لیے ڈاکٹر بھی بھرپور پانی پینے کی صلاح دیتے ہیں۔ شریر میں اگر پانی پریاپت ماترا میں ہوگا تو شریر کے سبھی انگ سچارو روپ سے کام کریں گے۔ ہمارے بڑے بزرگ بھی صبح اٹھ کر پانی پینے کی صلاح دیتے آئے ہیں اور اس کا صحت سے کنیکشن بھی گناتے رہے ہیں۔ ایسے میں وشیشجیہ یہ مانتے ہیں کہ اگر آپ پینے کے لیے ٹھنڈے پانی کی جگہ گرم یا گنگنا پانی کو پریفر کریں تو اس کا آپ کے شریر پر کئی گنا زیادہ پربھاؤ پڑے گا۔
دوستوں، پوتر قرآن میں دو پھلوں کا الیکھ کیا گیا ہے جس میں انجیر اور زیتون ہے۔ انجیر کو عربی بھاشا میں تین کہا جاتا ہے۔ اللہ نے سورہ تین میں ان کے فائدے بیان کیے ہیں۔ ان پھلوں کو سحر افطار اور رات کے کھانے میں نہ بھولیں۔ دونوں میں مانو شریر کو سواستھ لابھ پہنچانے کی طاقت ہوتی ہے اور اسے کئی طریقوں سے استعمال کیا جا سکتا ہے۔ ساتھ ہی کچھ تیلوں کو نکالا جا سکتا ہے جو ادھک پوشن لابھ اور سواستھ پردان کر سکتے ہیں۔ آئیے ان پھلوں کے کچھ لابھ آپ کو بتاتے ہیں۔
انجیر میں فائبر ہوتے ہیں جو پاچن تنتر کے سواستھ کو کشلتا سے کام کرنے میں یوگدان دیتے ہیں۔ یہ رکت میں کولیسٹرول کے استر کو کم کرنے میں مدد کرتا ہے، ساتھ ہی ساتھ ٹائپ 2 مدھومے کے خطرے کو کم کرتا ہے۔ انجیر میں ماس پیشیوں کو سہارا دینے میں مہتوپورن پوٹیشیم جیسے کئی وٹامن ہوتے ہیں اور اس میں وٹامن کے ہوتا ہے جو سوابھاوک روپ سے رکت کے تھکے بنانے میں مدد کرتا ہے، اور اس میں تھوڑی ماترا میں کیلشیم، لوہا، میگنیزیم، فولیج اور وٹامن اے ہوتا ہے۔
پرتیک 100 گرام تازہ انجیر لگ بھگ آدھا کپ، اس میں 74 کیلوری 1 گرام وسا سے کم ہوتا ہے اور اچھی ماترا میں پروٹین اور کاربوہائیڈریٹ پردان نہیں کرتا۔ انجیر میں اینٹی آکسیڈنٹ ہوتے ہیں جو شریر میں کچھ کینسر کے لیے مکت کڑوں کے نرماڑ میں لڑنے میں مدد کرتے ہیں۔ سوکھے انجیر کیلشیم، تانبا، پوٹیشیم، میگنیزم، لوہا، سیلینیم اور جستا سہت کئی کھنجوں کا ایک اترشت سروت ہیں۔ انجیر کھانے سے سامان استر کے بھیتر رکت چاپ کو بنائے رکھنے میں مدد ملتی ہے۔
انجیر میں ٹین ہوتا ہے اور ٹین تھکان کو کم کر سکتا ہے، اسمرتی میں سدھار کر سکتا ہے اور اینیمیا کو روک سکتا ہے۔ کشور پھوڑے گھاووں جیسے ایک سنکرمن کے اپچار میں مدد کرتا ہے۔ ٹیٹروفین کے انجیر کی سامگری نیند کے وکاروں کو ختم کرنے میں مدد کرتی ہے۔ زیتون کا پھل کھانے سے رکت میں اترکت کولیسٹرول کو ختم کرنے میں مدد ملتی ہے اور رکت چاپ کو نینترت کرنے میں مدد ملتی ہے۔
زیتون فائبر، وٹامن ای، سوڈیم، پوٹیشیم، میگنیشیم، لوہا، فاسفورس اور آیوڈین کا ایک اچھا سروت ہے۔ زیتون کے تیل میں مہتوپورن گڑ ہوتے ہیں جو بالوں کو موئسچرائزر کرنے میں مدد کرتے ہیں، اسے سوستھ بناتے ہیں اور سوستھ اور تازہ توچہ بنائے رکھنے میں مدد کرتے ہیں۔ زیتون کا تیل رکت کے تھکے کو روکنے میں مدد کرتا ہے اور کینسر جیسی بیماریوں کے خلاف سیل جھلی سے بھی بچاتا ہے۔ زیتون میں دل کی رکشا کرنے کے لیے فائدہ مند گڑوں کے ساتھ اولک ایسڈ ہوتا ہے اور اس میں پولی فینالز ہوتے ہیں جو مستشک میں آکسیڈینٹیو تناؤ کو کم کرتے ہیں۔ دوستوں، کارکرم کا سمے پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، ہمارے پرسارن کو آپ شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ ہم آشا کرتے ہیں کہ ہمارا پریاس آپ کو پسند آیا ہوگا۔ کاریکرموں کے بارے میں اپنے وچاروں اور پرتکریاؤں سے ہمیں اوش اوگت کرواتے رہیے۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir اور ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi اور ہمارا واٹس اپ نمبر ہے 00989035065492۔ تو اگلے سبھا تک کے لیے ہمیں اجازت دیجیے۔ خدا حافظ۔